नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल जेठ 29 गते बिहिबार, आषाढ़ कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार 12 जून सन् 2025 नेपाल सम्बत 1145। आज तसलागा एक। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। अब सुन्नुपर्ने छैन थोपरिएका सीआरबीटी शीर्षकमा गोर्खापत्रमा यो खबर प्रकाशित छ। पछिल्लो समय मोबाइलमा दिनहुँ जसो निशुल्क कलर रिङ ब्याक टोन सीआरबीटी बजिरहेका हुन्छन्। यसरी बज्ने सन्देश कतिपय जनचेतनामूलक र सन्देशमूलक हुने भए पनि धेरै जसो दिक्क बनाउने खालका हुने आम उपभोक्ताको गुनासो छ। संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, टेलिकम सेवा प्रदायक र विज्ञापन बोर्डमा यस विषयमा दैनिक जसो जनगुनासो आउने गरेको र यस विषयलाई सम्बोधन गर्न छुट्टै नीति र कानून आवश्यक रहेको अधिकारीहरू स्वीकार गर्छन्। यही विषयलाई सम्बोधन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयले अग्रसरता लिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका सहसचिव कोशरी निरौला बताउनुहुन्छ। यस विषयमा हालै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ। विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 10 को उपदफा 1 सम्बन्धित व्यक्तिको मंजूरी बिना कसैको ईमेल वा मोबाइलमा ईमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा ईमेल पठाउन नपाइने प्रावधान स्पष्ट रूपमा उल्लेख छ। तर सोही अनको दफा 10 उपदफा 2(1) ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सार्वजनिक हितका लागि जानकारीमूलक सूचना प्रवाह गर्न वा विपदको अवस्थामा पूर्व सूचना वा जानकारी पठाउन सम्बन्धित व्यक्तिको मंजूरी नभए पनि बाधा पर्ने छैन भनी उल्लेख छ। मन्त्रालयले 2081 चैत 28 गते जारी गरेको सूचनामा भनिएको छ, राष्ट्रिय दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस लगायत वा नेपाल सरकार मन्त्री परिषदबाट राष्ट्रिय दिवस वा राष्ट्रिय स्तरमा मनाउने भनी निर्णय भएका विषय सम्बन्धी सामग्री वा विपद, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्व सूचना वा जानकारीमूलक सामग्री सहितका सन्देश सम्बन्धित निकायबाट संचार तथा सूचना प्रविधि मन्त्रालयमा अनुरोध भई आएमा नेपाल दूरसंचार प्राधिकरणले टेलिकम सेवा प्रदायक कम्पनीलाई निशुल्क मोबाइल रिङ ब्याक टोन बजाउन अनुमति दिन सक्नेछ। साथै कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस, विशेष दिवस वा ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, सन्देश वा धुन वा कुनै धर्म, जात जाति, भौगोलिक क्षेत्र वा समुदायको चाडपर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित सन्देश बजाउन अनुमति दिन सक्ने र सीआरबीटीको शुल्क निर्धारण नेपाल दूरसंचार प्राधिकरणबाट हुने व्यवहारा सम्बन्धित सबै सरकारवालाको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ। मन्त्रालयका सहसचिव निरौला विभिन्न संस्थाबाट दैनिक जसो निशुल्क सीआरबीटी सन्देश बजाउन सिफारिश आउने, सेवा प्रदायकले सीआरबीटी निशुल्क गर्नु परेको, उपभोक्ताबाट समेत सीआरबीटीको सन्देश सुन्नै पर्ने बाध्यात्मक अवस्था लगायतका समस्या र गुनासालाई सम्बोधन गर्न मन्त्रालयले यस्तो कदम चाल्नु परेको बताउनुहुन्छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा मनको दृष्टिले पढाएर विद्यार्थीका प्रिय बनेका रंजित सर शीर्षकको सामग्री प्रकाशित छ। कालो पाइन्ट, जुवारी कोट र कालो चस्मामा सजिएर विद्यार्थी पढाइरहेका 30 वर्षीय रंजित महतो झट्ट देख्दा दृष्टिविहीन लाग्नुहुँदैन। माधव नारायण नगरपालिका 7 लौका रौतहट घर भएका उहाँ चन्द्रपुर 8 सन्तपुर स्थित सबलाल माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ। महतो मंगलबार ब्रेल लिपिको मद्दतले कक्षा 10 विद्यार्थीलाई नेपाली विषय पढ़ाइरहनु भएको थियो। उहाँ शुभलाल माविकै विद्यार्थी समेत हुनुहुन्छ। शुभलालमा कक्षा 1 भर्ना भएर 12 पढ्नुभयो। त्यसपछि चन्द्रपुर स्थित जनज्योति बहुमुखी क्याम्पसबाट 2078 स्नातक गर्नुभयो। फागुन 2080 शिक्षक सेवा आयोगको परीक्षा दिनुभयो। दृष्टिविहीन भएकाले परीक्षा दिन कक्षा 9 अध्ययनरत विद्यार्थीलाई सहयोगीका रूपमा राख्न पाइन्छ। उहाँले त्यसै गर्नुभयो। सहयोगीले प्रश्न पढ्नुहुन्थ्यो, उहाँले उत्तर दिनुहुन्थ्यो, सहयोगीले लेख्नुहुन्थ्यो। त्यसैगरी आयोगको परीक्षा पास गर्नुभयो। 30 चैत 2080 शुभलाल मावेमा स्थायी शिक्षकका रूपमा हाजिर हुनुभयो। शुरूमा विद्यार्थीहरू दृष्टिविहीन शिक्षकले कसरी पढ़ाउनु होला भनेर छक्क पर्थे। पहिलो दिन पहिलो पीरियड उहाँले कक्षा 6 लिनुभयो। ब्रेल लिपि पल्टाउनुभयो, हातैले छामेर सामाजिक विषय पढ़ाउनुभयो। विद्यार्थी मख परे, उहाँले राम्रो पढ़ाउँदा रहेछन्। त्यसपछि उहाँले कक्षा 10 विद्यार्थीलाई नेपाली र सामाजिक विषय पढ़ाउन थाल्नुभयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अठार पालिकामा ट्र्याक खोल्नै कठिन शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। अझै पनि 18 स्थानीय तहमा कक्चे सड़कको ट्र्याक समेत पुग्न नसकेका छैनन्। भौगोलिक विकटता र उच्च हिमाली क्षेत्र भएकाले उक्त स्थानीय तहमा कक्ची सड़कको ट्र्याक पुग्न नसकेको हो। कच्ची सड़क नपुगेकाले त्यस स्थानीय तहका नागरिकको दैनिकी कठिनाईपूर्ण छ। सड़कको पहुँच नपुगेका स्थानीय तहमा खच्चर र हेलिकप्टर मार्फत खाद्यान्न, लत्ता कपड़ा लगायतका सामग्री ढुवानी गर्न सरकार बाध्य हुनु परेको छ। यसरी सामान ढुवानी गर्नुपर्दा त्यस क्षेत्रका स्थानीयवासी महँगीको चरम मारमा पर्ने गरेका छन्। बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले गाउँपालिकामा कच्ची सड़कको ट्र्याक समेत नपुगेकाले गाउँपालिकाका नागरिकले शास्ति भोग्न बाध्य हुनु परेको बताउनुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा पूर्व तयारी चरणमा नै अल्झियो बुढ़ी गंगा शीर्षकको खबर प्रकाशित छ। सन् 2025 सम्पन्न गर्ने लक्ष्य लिएको बुढ़ी गंगा जलविद्युत आयोजना सम्पन्न हुन अझै 4 लाग्ने भएको छ। ठेक्का लागेको 42 आयोजना सम्पन्न गर्ने लक्ष्य हो, तर आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया भने अझै टुंगिसकेको छैन। आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल बक्सका लागि अहिले ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको छ। अहिले बोलपत्रको मूल्यांकन सकेर बोलपत्र स्वीकृत सम्बन्धी आशय पत्र जारी गरिएको आयोजना प्रमुख सुरेन्द्र घिमिरेले बताउनुभयो। सो सम्बन्धमा दात्री निकायसँग स्वीकृतिको प्रक्रियामा रहेको पनि उहाँले बताउनुभयो। आयोजनाको उक्त ठेक्काका लागि 4 पटक बोलपत्र आह्वान गरिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। पाँच हजार फिर्ता लिन घाममा लाम शीर्षकको खबर लिँदैछौ। गुलरिया नगरपालिका 4 सुहेलवा बस्ने टीका योगीले आफ्नो जग्गा बिक्री बापतको 12 लाख रूपियाँ गुलरियामा रहेको कर्णाली विकास बैंकमा बचत राख्नुभयो। त्यति बेलासम्म कर्णाली विकास बैंक सहज तरिकाले सञ्चालन भइरहेको थियो। टीका योगीले पैसा राखेको केही महिना नबित्दै 2081 पुस 10 गते नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई संकटग्रस्त घोषणा गरी आफ्नो नियन्त्रणमा लियो। त्यसपछि बल्ल सर्वसाधारणले बैंक खतरामा रहेको थाहा पाए। राष्ट्र बैंकले नियन्त्रणमा लिएको कर्णाली विकास बैंकले महिनाको 3 निक्षेपकर्तालाई 5,000 दरले रकम भुक्तानी दिन थालेपछि अहिले 42 तापक्रममा पनि मानिस बैंक धाउन बाध्य छन्। आफूले जग्गा बेचेर बैंकमा राखेको पैसा 12 निकाल्न आउँदा योगीले पैसा पाउनु भएन। राष्ट्र बैंकको नियन्त्रणमा पुगेको कर्णालीको व्यवस्थापन अझै सुदृढ़ हुन सकेको छैन भने टीका जस्ता सयौं निक्षेप संकलनकर्ता यति बेला बिचल्लीमा परेर बैंक धाइरहेका छन्। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कड़ाई शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा कडाई गरिएको छ। स्वास्थ्य परीक्षण प्रक्रियामा थप व्यवस्थित र पारदर्शी बनाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षणमा कडाई गर्दै नयाँ कार्यविधि जारी गरेको हो। कार्यविधिमा वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकका लागि अनिवार्य रूपमा गरिनुपर्ने स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको विस्तृत सूची समावेश गरिएको छ। गलत र फर्जी मेडिकल परीक्षणको समस्या हटाउन स्वास्थ्य परीक्षणलाई कडाई गरिएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो। गलत रिपोर्ट, फर्जी मेडिकल जाँच तथा अपारदर्शी प्रक्रियाका कारण धेरै नेपाली श्रमिक समस्यामा परेको गुनासो आइरहेका छन्। यसलाई नियन्त्रण गर्न स्वास्थ्य परीक्षणलाई कडाई गरिएको हो। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले भन्नुभयो, सरकारको यो कदमले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न सुनिश्चित गर्छ। मन्त्रालयले यसलाई प्रभावकारी कार्यान्वयनमा लैजान बलियो संयन्त्र बनाएको छ। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। नागरिक दैनिकबाट प्रगति पथमा अमेरिका चीन व्यापार युद्ध विराम शीर्षकको खबर लिँदैछौ। अमेरिका र चीनले व्यापार युद्ध विराम ढाँचामा सहमति जनाएका छन्। बेलायतको लण्डनमा दुवै देशका अधिकारीबीच यसै साता भएको दुई दिने वार्तामा यस्तो सहमति भएको हो। वार्ता दुई देशबीचको व्यापारिक तनाव कम गर्न र विश्वव्यापी उत्पादनमा बाधा पुर्याउन सक्ने निर्यात प्रतिबन्धहरूलाई सहज बनाउन सफल भएको दुवै देशका अधिकारीहरूले बताएका छन्। लण्डनको लानकास्टर हाउसमा भएको वार्तामा विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका दुई देश अमेरिका र चीनबीचको व्यापार युद्धमा निर्यात नियन्त्रणले पार्ने प्रभावलाई केन्द्रीय विषयवस्तु बनाइएको थियो। चिनिया सरकारी संस्था सीजीटीएनका अनुसार अमेरिकी र चिनिया वार्ताकारले गत महिना जेनेभामा भएको वार्ता र गत साता दुई देशका नेताबीचको टेलिफोन वार्तामा भएको व्यापार युद्ध विराम सहमतिलाई कसरी लागू गर्ने भन्नेबारे सैद्धान्तिक रूपमा एक ढाँचामा सहमति जनाएका छन्। यो खबर नागरिक दैनिकबाट लिएका हौं। मस्कले फिर्ता लिए ट्रम्प विरोधी अभिव्यक्ति शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। एलन मस्कले बुधबार बिहान आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेख्दै गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे आफ्ना केही पोस्ट र टिप्पणीहरूमा पश्चाताप गर्नुभएको छ। मस्कले राष्ट्रपति ट्रम्पको विरोधमा श्रृंखलाबद्ध रूपमा एक्समा लेखेपछि ट्रम्पले पनि त्यसको कड़ा जवाफ दिनुभएको थियो। मस्कले बुधबार आफ्नो प्लेटफर्ममा ट्रम्पबारे उहाँका केही पोस्टहरू धेरै टाढा पुगेको उल्लेख गर्नुभएको छ। विश्वका सबैभन्दा धनी व्यक्ति मस्क एक समय राष्ट्रपति ट्रम्पका निकटतम सल्लाहकार मध्ये एक हुनुहुन्थ्यो, जसले सरकारी खर्चका साथै संघीय कर्मचारी घटाउने प्रयास डजको सुपरिवेक्षण गरिरहनु भएको थियो। तर ट्रम्प प्रशासनमा आफ्नो भूमिकाबाट बाहिरिएसँगै मस्क नाटकीय रूपमा ट्रम्प विरोधी भएर प्रस्तुत भए पनि पछिल्लो पटक माफी माग्नु भएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। विश्वकपमा अहिलेसम्म 13 राष्ट्र छनौट शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। सन् 2026मा अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक वर्षपछि आयोजना हुने विश्वकप प्रतिस्पर्धात्मक बनाउन पहिलो पटक 48 राष्ट्रलाई सहभागी गराउनेछ। यसअघि कतारले आयोजना गरेको विश्वकपमा 32 राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। फिफाले विश्वकपका लागि छनौट प्रतियोगिता आयोजना गरिरहेको छ। आयोजक राष्ट्रका रूपमा अमेरिका, क्यानाडा र मेक्सिको स्वतः छनौट भएका थिए। यसबाहेक 45 राष्ट्रले विभिन्न चरणको छनौट प्रतियोगिता पार गरी विश्वकपमा स्थान बनाउनेछन्। अहिलेसम्म 13 राष्ट्रले स्थान पक्का गरेका छन्। 10 राष्ट्रले छनौट चरणका माध्यमबाट विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। विश्वकपमा सर्वाधिक छनौट हुने राष्ट्र ब्राजिल हो। ब्राजिल लगातार 2300 पटक विश्वकपमा पुगेको छ। एसियाबाट जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा पुगेका छन्। त्यसै गरी एसियाबाट जापान र इरानले पनि विश्वकप खेल्ने पक्का गरिसकेका छन्। त्यसै गरी अस्ट्रेलियाले पनि लगातार 6 पटक विश्वकप खेल्ने सुनिश्चित गरिसकेको छ। साउदी अरेबिया पनि छनौट भएको छ। विश्वकपमा पुग्ने अर्जेन्टिना पहिलो राष्ट्र बनेको थियो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। पुलले जोडियो राप्ती वारीपारी शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। दाङको राजपुर गाउँपालिका एक बेलाका अजय यादव दूध बिक्री गर्न पौडिएर राप्ती नदी वारी लमही आउनुहुन्थ्यो। नदीमा भेल आएको समयमा दूध बिक्री गर्न बजार आउन सम्भव नै थिएन। कतिपटक उहाँले दूधले भरिएका भाँडा नै नदीमा बगेको स्मरण गर्नुभयो। उहाँ भन्नुहुन्छ, पुल नहुँदा राप्ती पारी लमही बजार क्षेत्रमा जान हैरानी थियो। भेलमा दूधले भरिएका ग्यालेन नै नदीले बगाएर घर फर्केको छु। पुल बनेपछि पहिलेको सबै कष्ट बिर्साएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। फूलै फूलले सजाएर चिटिक्क पारियो माडीको अयोध्या मार्ग शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। चारैतिरबाट वनजंगलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका, कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्या मार्गका महिला। माडी नगरपालिका 8 स्थित अयोध्या मार्ग प्रवेश गर्नासाथ जो कोहीको मन प्रफुल्लित हुन्छ, यहाँका महिलाले सृजनात्मकता र संस्कार झल्किने गाउँको परिवेश निर्माण गरिरहेका छन्। पक्की सड़कको दायाँ बायाँ रहेका मौलिक प्रकारका घर, सबै घरको आँगनमा फूलबारी, सड़कको दायाँ बायाँ राखिएका ढुङ्गामा लगाइएका रंगले झन सौन्दर्य बढ़ाएको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबार यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।